الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله، وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله، وعلى آلك وأصحابك يا نور الله. مدنی چینل کے ناظرین، ہم الحمد للہ تعالی سیرت مصطفیٰ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے پروگرام میں شریک ہیں. گزشتہ پروگرامز کے اندر نبی اکرم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے نام مبارک اور حضور اکرم صلی اللہ علیہ وسلم کے بچپن مبارک کی خصوصیات اور اس وقت کے سیرت کے واقعات کو بیان کیا گیا. آج انشاءاللہ تعالیٰ اللہ کی رحمت سے اور نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے فضل و کرم سے حضور اکرم صلی اللہ علیہ وسلم کی سیرت کا وہ حصہ کہ جو نبی پاک صلی اللہ علیہ وسلم کی ظاہری حیات مبارکہ کے جوانی کے ایام سے متعلق ہے، اس کے متعلق ہم مختلف چیزوں کو جاننے کی کوشش کریں گے. اللہ تبارک و تعالیٰ نے اپنے حبیب کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کو جس طرح بچپن کے اندر ہی بے شمار اعلیٰ ترین خوبیاں عطا فرمائی تھی، اور جو خاص خوبیاں اور کرم رب کی ذات نے حضور اکرم صلی اللہ علیہ وسلم پر کیے تھے، اسی طرح بلکہ اس سے بڑھ کر اللہ تبارک و تعالیٰ نے جوانی کے اندر بھی نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کو بہت ہی اعلیٰ اور بڑی ہی شاندار خصوصیات عطا فرمائی تھی. عموماً ہوتا یہ ہے کہ جوانی کے اندر انسان کی عادات کے اندر تبدیلی آتی ہے، اور بہت سے لوگ، ہم عام لوگوں میں سے جو بچپن کے اندر اچھی خصوصیات ہوں، تو جوانی کی زندگی کے اندر اور جب شباب اپنے تمام پر ہوتا ہے اور اپنے کمال پر ہوتا ہے، اس وقت انسان کے اندر بعض اوقات بگاڑ آتا ہے. مگر نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کی ظاہری حیات طیبہ جس طرح دن بہ دن بڑھ رہی تھی، اللہ تبارک و تعالیٰ نے اسی طرح دن بہ دن آپ کے کمالات میں بھی اضافہ فرمایا. جوانی کے اندر نبی پاک صلی اللہ علیہ وسلم کی سخاوت، لوگوں سے اچھے انداز میں ملنا، آپ کی اخلاقیات، آپ صلی اللہ تعالیٰ علیہ وسلم کا رشتہ داروں کے ساتھ اعلیٰ سے اعلیٰ انداز میں پیش آنا، بچوں کے ساتھ شفقت رکھنا، بڑوں کا ادب کرنا، پریشان حالوں کی پریشانیوں کو دور کرنا، جو بیچارے بے گھر ہیں ان کی مدد کرنا، جو بالکل بے سہارا ہے ان کا سہارا بننا، یہ وہ تمام اخلاقی اور زبردست وہ خوبیاں تھیں کہ جو نبی پاک صلی اللہ علیہ وسلم کے جوانی کے ایام کے اندر ہی بڑی شان کے ساتھ اور بڑے واضح طور پر لوگوں کے نظر آتی تھی، اور لوگ اس کو محسوس کرتے تھے. نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کو اللہ تبارک و تعالیٰ نے جوانی کے اندر جو فیاض طبیعت عطا فرمائی، اور وہ ہمیشہ رہی، مگر جوانی کے اندر بھی نبی پاک صلی اللہ علیہ وسلم کی فیاضی جو ہے وہ لوگوں کو اچھی طرح معلوم تھی. جس طرح حضور اکرم صلی اللہ علیہ وسلم کی امانت اور میرے آقا صلی اللہ علیہ وسلم کی صداقت لوگ جانتے تھے، اسی طرح حضور اکرم صلی اللہ علیہ وسلم کی دیگر خوبیاں بھی وہ تھی کہ لوگ بڑی اچھی طرح ان خوبیوں سے واقف تھے، اور ان خوبیوں کی وجہ سے اپنے علاقے اور اپنے شہر کے اندر سب سے بڑھ کر عظیم اور اچھا انسان سمجھتے تھے. نبی پاک صلی اللہ علیہ وسلم کی جوانی کا زمانہ تھا، اور اسی زمانے کے اندر ایک ایگریمنٹ ہوا، اور وہ ایگریمنٹ جس کو سیرت نگاروں نے اپنی کتابوں کے اندر حلف الفضول کے نام سے لکھا، اس کا جو ایک کانٹیکس تھا اور جو اس کا بیک گراؤنڈ تھا وہ یہ تھا کہ عرب کے اندر، بالخصوص مکہ کے اندر جو قریش تھے اور دیگر قبیلے آباد تھے، ان قبیلوں کے اندر دور جاہلیت چل رہا تھا، اور اس دور کے اندر وہ آپس کے اندر جھگڑتے تھے چھوٹی چھوٹی باتوں پر، کبھی کسی معاملے پر، کبھی کسی تجارتی معاہدے کی خلاف ورزی ہو جانے پر، کبھی کسی اور وجہ سے آپس کے اندر جو عرب کے قبائل تھے اور بالخصوص جو مکہ کے قبائل تھے، ان کے اندر شدید قسم کے جھگڑے ہوتے تھے. اور یہ وہ زمانہ تھا کہ جو نبی پاک صلی اللہ علیہ وسلم کی جوانی کا زمانہ تھا. اب ہوا یہ کہ جب یہ صورتحال تھی کہ قبائل قریش جو ہیں یا قبائل مکہ جو ہیں، جب وہ آپس کے اندر اس قدر شدت کے ساتھ جھگڑتے تھے اور قتل و غارت تک کی نوبت آ جاتی تھی، تو اس وقت کچھ لوگ ایسے درمیان میں موجود تھے کہ جن کو اللہ نے سمجھ دی اور وہ صلح پسند تھے. انہوں نے آپس میں یہ فیصلہ کیا کہ ہم قبیلے جو چھوٹی چھوٹی وجوہات سے، بعض اوقات بلا وجہ، آپس کے اندر ایسا جھگڑتے ہیں کہ ہم 15-20 بندے ان کے قتل کر دیتے ہیں، وہ ہمارے مار دیتے ہیں، ہم کچھ ایسا ایگریمنٹ کر لیں कुछ ऐसा फैसला कर लें कि जिस फैसले के बाद हमारे आपस के जो मामलात हैं और जो आपस के झगड़े हैं वो ख़त्म हो जाएं। तो उस वक्त कुछ लोगों ने, जिसको सीरत निगारों ने बड़ी तफसील के साथ लिखा कि उनके अंदर जो कबाइल थे बुनियादी तौर पर, वो तो एक बनु हाशिम थे, बनु जोहरा थे, बनु असद थे। इन लोगों के, यानी ये जो कबीले थे, इन कबीलों ने आपस के अंदर मुशावरत की और ये फैसला किया कि हम आपस के अंदर सुलह करें और आइंदा के लिए इस तरह के जो बेबुनियाद झगड़े होते हैं इनको ख़त्म करें। अब जब उन लोगों ने ये फैसला किया तो इस फैसले की जो बैठक थी और ये जो पूरा एक आपस के अंदर एग्रीमेंट हुआ और एक आपस के अंदर मुसालहत, और ये तय पाया कि हम ऐसा नहीं करेंगे, इस मुसालहत के अंदर उस वक्त उन शुराफाए मक्का ने या उन शुराफाए कबाइल ने नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को भी बिठाया और हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने भी उनकी इस बाहमी मुसालहत के अंदर और आपस का ये जो एग्रीमेंट था उसके अंदर शिरकत फरमाई। अब हुआ ये कि उस शिरकत करने वाले जो लोग थे उनके अंदर बहुत से वो लोग थे कि जिनका नाम फजल था। इसी वजह से इस फैसले को और इस मुसालहत को हिल्फुल फजूल कहा जाता था, यानी जो फजल नाम के लोग हैं उनका आपस के अंदर जो वादा था उस एतबार से इसको हिल्फुल फजूल कहा जाता था। अब हुआ ये कि नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम भी इस मुआहदे में शरीक थे और मेरे आका सल्लल्लाहु अलैहि वसल्लम को ये मुआहदा बड़ा पसंद था। बात ये थी कि इस मुआहदे की एक खूबसूरत कड़ी और शानदार नतीजा ये निकलना था कि कबायले कुरैश जो थे या कबायले मक्का जो थे उनके आपस में झगड़े ख़त्म हो जाने थे, आपस के अंदर की जो बिला वजह की कदूरतें और रंजिशें थी इस फैसले के तनाजुर के अंदर और इस फैसले के नतीजे से वो सब ख़त्म हो जानी थी। इसलिए हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम इस फैसले को बहुत पसंद फरमाते थे, बल्कि नबी पाक सल्लल्लाहु ताला अलैहि व आलिहि वसल्लम ने इरशाद फरमाया कि इस मुआहदे से, जो हिल्फुल फजूल का मुआहदा हुआ था, इस मुआहदे से मुझे इतनी खुशी हुई है कि अगर इसके बदले कोई मुझे सुर्ख रंग के ऊंट भी देता तो मुझे इतनी खुशी ना होती। आज इस्लाम में भी अगर कोई मजलूम मुझे मदद के लिए पुकारे तो मैं उसकी मदद के लिए तैयार हूँ। ये वो हिल्फुल फजूल का एक आपस का एक एग्रीमेंट था कि जिसके अंदर नबी पाक सल्लल्लाहु अलैहि वसल्लम शरीक हुए थे। अब इस हिल्फुल फजूल से जो चंद बातें हमें सीखने को मिलती हैं, वो पहली बात यह है कि जवानी के अंदर भी नबी अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम की अक्ल और हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम की जो दानाई वो ऐसी शानदार थी कि शुराफाए मक्का अपने ऐसे अहम तरीन मशवरों के अंदर भी नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को बिठाया करते थे। ये आपके दाना और दानिशवर होने की दलील है कि इंसान ऐसी तबीयत रखे और ऐसा जहन रखे और लोग इतने उसके जहनीत के और उसकी अकल की फरासत के कायल हो जाएं कि अपने अहम तरीन मशवरों और मुसालहतों के अंदर उसको बिठाएं, वरना ये आम बात नहीं है। और सुबहान अल्लाह, मेरे आका सल्लल्लाहु अलैहि वसल्लम की अकल के बारे में एक बुज़ुर्ग हज़रत सैयदुना वहब बिन मुनब्बे रहमतुल्लाह ताला अलैह इरशाद फरमाते हैं, खूबसूरत जुमला फरमाया, फरमाया कि मैंने, हज़रत वहब फरमाते हैं कि मैंने 71 यानी 71 सहाइफ, जो आसमानी किताबें होती हैं, मैंने 71 आसमानी किताबों का मुताला किया। उन सब में मैंने ये लिखा हुआ पाया कि अल्लाह तबारक व तआला ने इब्तिदाए दुनिया से फनाए दुनिया, जब से दुनिया बनी और जब ये दुनिया फना हो जाएगी, इब्तिदाए दुनिया से फनाए दुनिया तक तमाम लोगों को जो अक्ल अता फरमाई है वो नूरे खुदा मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की अकल मुबारक के मुकाबले में ऐसे है जैसे पूरी दुनिया के रेगिस्तानों के सामने एक जर्रा, यानी पूरी दुनिया, इब्तिदाए दुनिया से फनाए दुनिया तक तमाम लोगों की अकल वो एक जर्रे की तरह है और आका कौनैन सल्लल्लाहु अलैहि वसल्लम की जो अकल मुबारक है वो पूरी दुनिया के रेगिस्तानों की तरह, यानी इतने बड़े रेगिस्तान जो दुनिया के अंदर पाए जाते हैं उनके सामने एक जर्रे की औकात क्या हो सकती है। तो हज़रत वहाब फरमाते हैं कि मैंने 71 सहाइफ में पढ़ा है कि अल्लाह तबारक व ताला ने जो हुजूर करीम सल्लल्लाहु अलैहि वसल्लम को अकल, दानाई और दानिशवरी अता फरमाई थी उसका मकाम ऐसा था कि पूरी दुनिया की अकल एक जर्रे की तरह है और नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की जो अकल मुबारक है वो उस जर्रे के मुकाबले में रेगिस्तानों की तरह। ये शान थी नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की अकल मुबारक की और हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की फरासत और दानाई की। दूसरी बात जो इस वाक्य से हमें मालूम होती है वो ये है कि नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम मजलूमों के हमदर्द थे। इसी वजह से हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम को खुशी ज़्यादा थी कि इस फैसले के नतीजे के अंदर लोगों पर जुल्म बंद हो जाएगा, लोगों को सताया जाना खत्म हो जाएगा, लोगों को तकलीफ दिया जाना रुक जाएगा, एक जो जुल्म का सैलाब है उसके आगे बंद लग जाएगा। तो ये एक बड़ी वजह थी कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को इस फैसले की खुशी थी कि हिल्फुल फजूल के नतीजे में मजलूमों पर जुल्म खत्म हो जाएगा, जिनको तकलीफ दी जाती है उनकी तकलीफ बंद हो जाएगी। तो ये बात हमें खबरदार करती है कि जवानी के अंदर भी नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की तबीयत मुबारक इतनी शानदार थी कि आप मजलूमों का सहारा बनते थे, आप मजलूम के साथ खड़े होते थे, जो बेसहारे थे उनके साथ कंधे से कंधा जोड़ के खड़े होते थे। ये नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम की एक किरदार की खूबसूरती थी जो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की जवानी के अंदर बिल्कुल आया थी। तो बात यह है कि लोगों की मदद करना, लोगों के साथ खड़े होना, उनकी तकलीफ में उनका सहारा बनना, ये नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की सीरत मुबारक का बड़ा बुनियादी हिस्सा है। और ये वो सीरत मुबारक तो सारी की सारी काबिले इत्तिबा है, मगर ये बात हमें भी बताती है कि हमें भी एक मजलूम के साथ खड़े होना चाहिए, एक बेसहारा का सहारा बनना चाहिए, बेघर की मदद कर देनी चाहिए, जो गुराबा हैं, जो फुकारा हैं, जो वाकई गरीब व फ़कीर हैं, उनके साथ खड़े होना और उनकी मदद करना, ये हमें सीरत मुस्तफ़ा का सबक है जो हमारी ज़िंदगियों के अंदर हमें अपनी ज़िंदगी में नाफिस कर लेना चाहिए। नबी पाक सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम ने मजलूम की मदद के बारे में एक बड़ी प्यारी बात इरशाद फरमाई, फरमाया कि जो किसी मजलूम की फरियाद रसी करे, उसकी बात सुन ले, उसकी मदद करने की कोशिश करे, अल्लाह ताला उसके लिए 73 मगफिरतें लिखेगा, उनमें से एक से उसके तमाम कामों की दुरुस्ती हो जाएगी। 73 मगफिरतें लिखेगा और एक मगफिरत की बरकत से ही इस फरियाद रस, जिसने फरियाद रसी की, मदद की, अल्लाह तबारक व तआला इसकी ज़िंदगी भर के कामों को ठीक कर देगा। और 72 मगफिरतें वो हैं कि उनसे कयामत के दिन उस फरियाद रस के दर्जे बुलंद हो जाएंगे। एक और जगह हुजूर करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि जो किसी मजलूम के साथ उसकी मदद करने चले, कि मजलूम है और ये उसके साथ चलता है कि मैं तुम्हारी मदद करता हूँ, अल्लाह तबारक व ताला इसे जो मदद कर रहा है उस दिन साबित कदमी अता फरमाएगा जिस दिन लोगों के कदम फिसल रहे होंगे, खुदा इसको उस दिन साबित कदमी अता फरमा देगा। तो ये है किसी मजलूम की मदद करना। और जो हिल्फुल फजूल के वाकये से सीरत मुस्तफ़ा का हमें सबक मिलता है वो यही है कि हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम लोगों की मदद करने को पसंद फरमाते हैं, मजलूमों का सहारा बनने को पसंद फरमाते हैं। और तीसरी और आखिरी बात जो इससे पता चलती है वो ये है कि नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम इस्लाह मुआशरा को पसंद फरमाते थे कि मुआशरे के अंदर खैर रहे, सुकून रहे, इफ्तिराक ना हो, इंतशार ना हो, लोगों के अंदर इख्तिलाफ ना हो। नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम इस चीज़ को पसंद फरमाते थे। अगर किसी पर जुल्म होता देखते थे तो हत्तल मकदूर उसको दूर फरमाया करते थे। हमारे रवैये, हमारे अंदाज और हमारी आदतें बहुत मुख्तलिफ हैं। हम किसी की परेशानी को देखकर अपना फ़ोन खोल के जो है वो उसकी परेशानी को रिकॉर्ड करते हैं, उसको मुसीबत में देख के उसकी वीडियो बनाना शुरू कर देते हैं और फिर उसको जो है वो परेशान करने के लिए उसकी वीडियोज़ को सोशल मीडिया पर डालते हैं। हमारा तरीका ये है। और इससे बढ़कर अगर आगे चले जाइए तो हमारे ख़ानदानों के अंदर अगर खुदा ना खास्ता किसी दो फैमिलीज़ के अंदर आपस में झगड़ा होता है तो हमारे ख़ानदान के बड़ों को चाहिए कि मुसालहत का रास्ता अपनाएं, जो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की सीरत है, ना ये कि वो जो बड़े हैं वो माज़ अल्लाह तमाशबीन बन जाएँ और जो छोटे ख़ानदानों के अंदर झगड़े हो रहे हैं उनको ख़त्म करने की बजाय खुद जो है वो ऐसा किरदार अपना लें कि जो माज अल्लाह शैतानी खिलौना बनकर दो ख़ानदानों के दरमियान जोड़ को ख़त्म करने वाला और आपस के अंदर रंजिशें बढ़ाने वाला हो। हमें ऐसे किरदार से और ऐसी सोच से बचना चाहिए। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की सीरत मुबारक हमें हरगिज़ ये नहीं सिखाती। हमें जो हुजूर की सीरत की इत्तिबा का हुक्म दिया गया वो सीरत मुस्तफ़ा वो है कि जो हमें सुलह का हुक्म देती है, वो हमें करीब रहने का हुक्म देती है और हमें आपस के अंदर जो जुल्म व ज़्यादती के रवैये नज़र आते हैं उन रवैयों को ख़त्म करने का हुक्म देती है। नबी अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम की जवानी में हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने एक सफ़र फरमाया और वो बड़ा मशहूर सफ़र है कि जो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने 25 साल की उम्र में मुल्क शाम का सफ़र किया। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की अमानत और आका कौनैन सल्लल्लाहु अलैहि वसल्लम की सदाकत, इसका चर्चा तो हर तरफ था। हज़रत सय्यदतुना खदीजतुल कुबरा रदी अल्लाह तआला अन्हा एक मालदार खातून थी और आपके जो शोहर थे उनका इंतकाल हो चुका था। अब आपको अपना माले तिजारत मंडी के अंदर भिजवाना और उनको बिकवाना, इसके लिए किसी फ़र्द की हाजत थी। تو نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم یقیناً ایک امانت دار تھے، اور اہل عرب کے اندر اور اہل مکہ کے اندر آپ کی امانت اور آپ کی صداقت کا چرچا تھا۔ تو حضرت خدیجہ الکبریٰ رضی اللہ تعالیٰ عنہا نے نبی پاک صلی اللہ علیہ وسلم تک یہ پیغام پہنچایا کہ آپ میرا مال تجارت ملک شام لے جائیں اور وہاں پر اس کو منڈی کے اندر فروخت کریں، اور جتنا میں کسی اور کو بطور اجرت دیتی تھی میں آپ کو اس سے ڈبل دوں گی۔ تو نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم نے وہ مال تجارت لیا، اور حضرت خدیجہ الکبریٰ رضی اللہ تعالیٰ عنہا نے آپ کے ساتھ اپنے ایک غلام میسرہ ان کو بھی ساتھ روانہ کیا کہ تم ساتھ چلے جاؤ اور نبی پاک صلی اللہ علیہ وسلم کی خدمت کرتے رہو۔ حضور اکرم صلی اللہ علیہ وسلم جب ملک شام کے ایک شہر میں اور وہاں کے ایک بازار میں پہنچے تو وہاں پر ایک راہب تھا، اس راہب کا نام جو سیرت نگاروں نے لکھا ہے وہ نستورہ تھا۔ اس نستورہ راہب کی جو ایک خانقاہ تھی، اس خانقاہ کے قریب نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم اور جو غلام میسرہ تھا انہوں نے وہاں پر عارضی قیام کیا۔ اب نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم وہاں جب قیام کرنے لگے اور عارضی طور پر رکے تو حضور کریم صلی اللہ علیہ وسلم ایک درخت کے نیچے ٹھہرے۔ نبی پاک صلی اللہ علیہ وسلم جب اس درخت کے نیچے ٹھہرے تو اس نستورہ نے میسرہ سے یہ سوال کیا کہ میسرہ یہ کون ہے جو اس درخت کے نیچے رکے ہوئے ہیں؟ تو میسرہ نے جواب دیا کہ یہ مکہ کے رہنے والے ہیں، جو بنو ہاشم کا خاندان ہے اس کے چشم و چراغ ہیں، اور ان کا جو نام ہے محمد ہے، اور یہ بڑے امین ہیں، بڑے امانت دار ہیں، بڑے سچے ہیں، کردار کے بڑے ستھرے ہیں، اخلاق بڑا اعلیٰ ہے۔ تو نستورہ جو تھا راہب تھا اس نے جواب دیا، کہا کہ یہ جو درخت ہے نا اس کے نیچے نبیوں کے سوا کوئی قیام نہیں کرتا، یہ اس درخت کی ایک تاریخ ہے اور اس درخت کے بارے میں جانتا ہوں کہ نبی کے سوا اس درخت کے نیچے کوئی اترتا نہیں ہے، اس لیے مجھے یقین ہے کہ یہ جو فرد درخت کے نیچے بیٹھا ہے یہ نبی آخر الزماں ہیں، یہ زمانے کے آخری نبی ہیں، یہ اللہ تبارک و تعالیٰ کے آخری رسول ہیں، اور آخری نبی کی جو تمام نشانیاں میں نے توریت میں اور انجیل میں پڑھی ہیں وہ سب کی سب مجھے ان کے اندر نظر آ رہی ہیں۔ کاش کہ میں اس وقت زندہ ہوتا جب یہ درخت کے نیچے بیٹھا نوجوان اعلان نبوت کرے گا، تو میں ان کی مدد کرتا اور ان کی خدمت گزاری کے اندر ساری عمر گزار دیتا۔ یہ اس نستورہ کے جو ایک راہب تھا یہ اس کے جذبات تھے جب اس نے نبی پاک صلی اللہ علیہ وسلم کو دیکھا۔ اور جو میسرہ جس سے پوچھ رہے تھے اور جس سے بات کر رہے تھے نستورہ، اس میسرہ سے کہا کہ اے میسرہ میں تمہیں ایک نصیحت کرتا ہوں، اور نصیحت یہ ہے کہ ایک لمحے کے لیے بھی تم نے اس نوجوان سے الگ نہیں ہونا، ان کے ساتھ رہنا ہے، اور انتہائی خلوص اور عقیدت کے ساتھ اور وارفتگی کے ساتھ ان کی خدمت کرنی ہے، کیونکہ اللہ تبارک و تعالی نے اس نوجوان کو آخری نبی ہونے کا شرف عطا فرمایا ہے۔ یہ نستورہ نے جو آبزرو کیا اور جو دیکھا اس کا بیان ہے، اور وہ تبصرہ ہے جو وہ میسرہ کے سامنے کر رہا ہے۔ واپسی پر جب نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا جو قافلہ ہے وہ شہر مکہ میں داخل ہوا، تو حضرت خدیجہ الکبریٰ رضی اللہ تعالیٰ عنہا آپ کو دیکھ رہی تھی کہ آپ کا قافلہ جو ہے وہ مکہ مکرمہ میں داخل ہو رہا ہے، اور حضرت خدیجہ الکبریٰ رضی اللہ تعالیٰ عنہا نے دیکھا دو فرشتے ہیں جو آپ صلی اللہ تعالیٰ علیہ وسلم کے سر مبارک پر دھوپ نہ پہنچے اس کے لیے سایہ کر رہے ہیں۔ یہ حضرت خدیجہ الکبریٰ رضی اللہ تعالیٰ عنہا نے بذات خود دیکھا۔ جب حضرت سیدنا خدیجہ الکبریٰ رضی اللہ تعالیٰ عنہا کے دل پر اس کا اثر ہوا اور یہ آپ نے نورانی منظر دیکھا، تو آپ کے دل کے اندر نبی پاک صلی اللہ علیہ وسلم کی جو عقیدت تھی اور جو محبت تھی اس کے اندر بے پناہ اضافہ ہوا۔ اپنے غلام میسرہ سے بہت سارے دنوں بعد آپ نے اس بات کا تذکرہ بھی کیا کہ جب تم لوگ آ رہے تھے تو تم پر ایک جو گویا فرشتے تھے جو سایہ کر رہے تھے اور دھوپ نہیں پہنچنے دے رہے تھے، تو میسرہ نے جواب دیا کہ اے میری مالکن حضرت خدیجہ الکبریٰ رضی اللہ تعالیٰ عنہ، میں نے سارے سفر میں یہ دیکھا ہے کہ جب بھی حضور اکرم صلی اللہ علیہ وسلم کہیں جاتے تھے دھوپ میں نکلتے تھے تو آپ پر بادل یا فرشتے سایہ کیا کرتے تھے۔ تو یہ میسرہ نے نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے متعلق بیان کیا۔ اب جب یہ سارے کا سارا محبت و عقیدت کا ایک سلسلہ ہوا، تو حضرت خدیجہ الکبریٰ رضی اللہ تعالیٰ عنہا نے مختلف خاندان کی جو خواتین تھیں ان کے ذریعے نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کی مزید معلومات حاصل کی، جن میں حضرت سیدۃنا صفیہ رضی اللہ تعالیٰ عنہا ہیں اور دیگر ہیں۔ نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کی معلومات جمع کر لینے کے بعد حضرت خدیجہ رضی اللہ تعالیٰ عنہا نے پیغام نکاح بھیجا۔ نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ میں اس پیغام نکاح کو اپنے خاندان کے بڑوں کے سامنے پیش کروں گا اور اس کے بعد مکمل آئندہ جو اگلے معاملات ہوں گے وہ ہوں گے۔ تو نبی پاک صلی اللہ علیہ وسلم نے اپنے خاندان کے بڑے، ان میں حضرت حمزہ رضی اللہ تعالیٰ عنہ ہیں اور دیگر افراد ہیں، ان کے سامنے اپنے پیغام نکاح کو بیان کیا، معاملات مکمل ہوئے اور پھر باقاعدہ خطبہ نکاح پڑھے گئے اور نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کا نکاح ہوا۔ یہاں پر ایک اور بات جو ہمیں پتہ چلتی ہے کہ پیغام نکاح اگر آئے تو سیرت مصطفیٰ کا سبق یہ ہے کہ اپنے بڑوں سے مشورہ کیا جائے۔ نبی پاک صلی اللہ علیہ وسلم کی عقل و فراست پر کوئی سوال نہیں ہے، مگر جب پیغام نکاح ملتا ہے تو میرے آقا صلی اللہ علیہ وسلم فرماتے ہیں میں اپنے خاندان کے بڑوں سے مشورہ کروں گا۔ پیغام آ چکا، مالدار خاتون ہے اور مکہ کی شرفا میں شمار ہوتی ہیں، مگر پیغام نکاح آیا ہے تو میں بڑوں سے مشورہ کروں گا اور اس کے بعد اگلے معاملات کیے جائیں گے۔ ہمیں بھی چاہیے کہ جب ایسا زندگی کا جو موقع، جب رشتوں کے معاملات ہوتے ہیں تو از خود فیصلہ کرنے کی بجائے سیرت مصطفیٰ سے سبق حاصل کریں اور اپنے بڑوں سے مشورہ کریں۔ اللہ تبارک و تعالیٰ سے دعا ہے ہمیں نبی پاک صلی اللہ علیہ وسلم کے اعلیٰ کردار کا صدقہ اچھے اخلاق نصیب فرمائے۔ آمین بجاہ النبی الامین، وصلی اللہ علیہ وسلم۔
پورے